سامعین، پروگرام ایرانی مشاہیر لے کر حاضر ہیں، میثم رضا خان کا سلام قبول فرمائیں۔ اس پروگرام میں ہم ایران کی مشہور شخصیات کا تعارف کراتے ہیں۔ آج کے پروگرام میں ہم 6ویں صدی ہجری شمسی مطابق 12ویں صدی عیسوی کے معروف شاعر و ادیب حکیم ابو محمد الیاس نظامی گنجوی کے بارے میں گفتگو کریں گے۔ فلسفہ و حکمت میں نظامی گنجوی کے گہرے نظریات نے، کہ جو ان کی گوشہ نشینی اور تعلیمی دور کا ماحصل ہیں، انہیں عظیم مفکرین و فلسفیوں کی صف میں کھڑا کر دیا ہے اور ایک ایسا فلسفی بنا دیا ہے کہ جس کے افکار و نظریات کو بآسانی ان کے آثار میں تلاش کیا جا سکتا ہے۔ آج کے اس پروگرام میں ہم نظامی کے فلسفیانہ افکار و نظریات کا جائزہ لے رہے ہیں۔ سامعین، جیسا کہ ہم بتا چکے ہیں کہ حکیم ابو محمد الیاس گنجوی 6ویں صدی ہجری شمسی مطابق 12ویں صدی عیسوی کے معروف ایرانی ادیب و شاعر گزرے ہیں۔ نظامی گنجوی 530 ہجری شمسی میں ایران کے ایک شہر گنجا میں پیدا ہوئے اور تقریباً 70 سال بعد 599 ہجری شمسی میں دنیا سے رخصت ہو گئے۔ ہم آپ کو یہ بھی بتا چکے ہیں کہ وہ اپنے دور میں رائج علوم سے بخوبی واقف تھے اور مالدار ہونے کے سبب انہیں کسی ملازمت یا شاعری کو پیشے کے طور پر استعمال کرنے کی ضرورت بھی نہیں پیش آئی، لہٰذا انہوں نے گوشہ نشینی کی زندگی اختیار کی اور علم و تحقیق میں مصروف ہو گئے اور علم تفسیر، حدیث، کلام، فلسفے اور عرفان کی تعلیم حاصل کی۔ ایران کے قدیم تعلیمی نظام میں حکمت علم کلام اور فلسفے کو کہا جاتا تھا اور نظامی کو ان دونوں علوم یعنی کلام و فلسفے میں کافی مہارت حاصل تھی۔ نظامی کے تمام آثار اور کتابیں، خصوصاً مخزن الاسرار، اقبال نامہ اور ان کی تمام مثنویوں کے مقدمے ہمارے اس دعوے کی دلیل ہیں، بلکہ درحقیقت ان کے حکیم و فلسفی ہونے کا ثبوت ہیں۔ نظامی کے آثار کی تحقیق کرنے والے اکثر محققین کا کہنا ہے کہ ان کے آثار کا صرف شعری اور داستان گوئی کے پہلو سے ہی جائزہ نہیں لینا چاہیے، کیونکہ انہوں نے داستان کے قالب میں اپنی خاص زبان میں حکمت و فلسفے کے تمام افکار و نظریات کو بیان کیا ہے اور در حقیقت ان آراء و نظریات کو بیان کر کے خاص و عام کے درمیان اپنے عقائد و افکار کو پھیلایا ہے۔ نظامی کے آثار کے جو پنچ گنج اور ان کے قصائد و غزل کے دیوان پر مشتمل ہیں اور ان میں تین موضوعات کلام، اخلاق اور عرفان کو خاص اہمیت حاصل ہے۔ نظامی نے اپنے بعض آثار میں مختلف کلامی و اخلاقی نظریات کو نہایت ہنر مندی سے سلیس و سادہ زبان میں بیان کیا ہے۔ ہم ان کے آثار میں جس حکمت کا مشاہدہ کرتے ہیں وہ وہی حکمت ایرانی ہے اور فلسفے کے پروفیسر ڈاکٹر اصغر زاد بہ کا خیال ہے کہ وہ فردوسی یا وہی حکمت اشراق کے پیرو ہیں۔ محققین کا خیال ہے کہ نظامی بلا مبالغہ ایک پاکیزہ و با اخلاق شخص شمار کیے جا سکتے ہیں کہ جنہوں نے انسانی معاشروں کے اخلاقی و تربیتی پہلوؤں پر خاص توجہ دی ہے۔ یہ نقطہ ان کے پورے آثار میں غیر معمولی طور پر توجہ کے قابل ہے۔ فرق بس اتنا ہے کہ مخزن الاسرار میں اخلاقی و فلسفی موضوعات آشکارا طور پر بیان ہوئے ہیں اور لیلی و مجنون، خسرو و شیریں اور ہفت پیکر میں پوشیدہ طور پر، اور اس کے لیے زیادہ جستجو اور توجہ کی ضرورت ہے۔ نظامی نے مثنویوں اور چھوٹی بڑی داستانوں کے قالب میں زندگی کی تعلیمات اور پاکیزہ سیرت کو بیان کرنے کی کوشش کی ہے۔ نظامی کے اشعار پر ایک نظر ڈالنے سے پتہ چلتا ہے کہ انہوں نے گوناگوں قصے کو نظم کے پیرائے میں ڈھال کر انسانوں کے ساتھ انسانوں کے رویوں اور سماجی و انفرادی طور پر طریقوں کو سکھانے کی کوشش کی ہے۔ وہ اپنے بعض آثار میں اس سے بھی آگے بڑھ گئے ہیں اور سماجی مسائل و مشکلات پر تنقید کرتے ہوئے عوام کے ساتھ حکمرانوں کے رویے کا جائزہ لیا ہے اور اس طریقے سے اس نتیجے پر پہنچنے کی کوشش کی ہے کہ انصاف کیا ہے اور انصاف پسند حکمراں کون ہے، یعنی اس کے صفات کیا ہیں۔ بڑھیا اور سلطان سنجر کی داستان یا نوشیرواں اور وزیر کا قصہ اس طرح کی جملہ کہانیاں ہیں۔ बुढ़िया और सुल्तान संजर की दास्तान में किस्सा यह है कि एक बुढ़िया सुल्तान संजर के पास इंसाफ के लिए जाती है और उस पर तनकीद करते हुए कहती है कि तुमने लोगों पर सिर्फ जुल्म सितम ही किया है और उसके सिवा कुछ नहीं किया है, और तुम्हारे हुक्काम व अहलकार भी जुर्म व मजालिम में मसरूफ़ हैं। और उसके बाद उसे ख़बरदार करते हुए कहती है कि अगर जालिमों के तीर से छुटकारा पाना चाहते हो तो जुल्म व सितम से दस्तबरदार हो जाओ। हकीम निज़ामी के अशार में पाई जाने वाली बरजस्तगी और खसूसियात उनके ज़ौक़ और इरफानी जलवे की अक्कास है। अहले फ़न का ख्याल है कि अशार का मंबा व सरचश्मा इश्क और आतिफा होता है, और जो शायर इस तरह के अशार नहीं कहता वो शायर नहीं है। निज़ामी की शायरी में गौर व फिक्र करने पर यह समझा जा सकता है कि उनके अशार इस जेवर से भी आरास्ता हैं। इरफानी उसूल की बुनियाद पर इश्क आखिरी मंजिल और मोहब्बत की कमाल याफ्ता शक्ल है, और अहले इरफान पूरी कायनात को इश्क की निगाह से देखते हैं और उसे ही हकीकत की शनाख्त, कायनात की तख्लीक और इंसान के वजूद में आने का आमिल समझते हैं। निज़ामी भी अहले इरफान की रविश के मुताबिक कायनात और ज़िंदगी की बुनियाद इश्क को ही समझते हैं। फलक जुज इश्क महराबी नदारद, जहन भी खाक इश्क आबी नदारद, अगर भी इश्क बूदी जान आलम के बूदी जिंद दर दौरान आलम, कसी कज इश्क खाली शुद फसुरदस्त, गरश सज्जन बुद बी इश्क मुर्दस्त। निज़ामी का ख्याल है कि सिर्फ अक्ल व खिरत से ही हिदायत का रास्ता नहीं मिल सकता और मारिफत इलाही हासिल नहीं हो सकती, जबकि मखज़नुल असरार में इससे भी आगे बढ़ गए हैं और अक्ल को हमरदीफ करार दिया है, और उनका ख्याल है कि हकीकत इलाही की शनाख्त में गुमान व फिक्र और एहसास की मानिंद अक्ल भी नातवां है, और इश्क की मदद के बग़ैर अल्लाह ताला को दर्क नहीं किया जा सकता और उलूहियत के रास्ते पर गामजन नहीं हुआ जा सकता। इसी बिना पर वो अपने आसार में जगह जगह हकायक़ इलाही को कशफ करने में अक्ल व खैरत को नातवा और लड़खड़ाता हुआ देखते हैं। उलूम नकलिया से लेकर फ़लसफ़ा, कलाम, तस्वूर कायनात, सितारा शनासी जैसे उलूम अक़लिया पर मुश्तमिल उलूम इस्लामी के तमाम पहलुओं से निज़ामी की मुकम्मल आशनाई के बावजूद उन्हें मशाई या अशअरी जैसे किसी ख़ास कलामी व फ़लसफ़ी मकतब फ़िक्र का पैरो नहीं शुमार किया जा सकता। शायद ये कहा जा सकता है कि वो मशाइन, अशायरा और मोतज़िला के फ़लसफ़ी व कलामी नज़रियात से आगाह होने के बावजूद ईमान पर मबनी फ़लसफ़े के लिए कोशां रहे हैं, यानी ऐसी हिकमत व फ़लसफ़े के लिए कि जिसकी जड़ें क़ुरान में पैवस्त हैं। निज़ामी ज़ात इलाही, अस्मा व सिफ़ात और इंसान की इब्तिदा जैसे मौजूआत में एक ऐसे फाजिल व मुहक्किक उस्ताद की मानिंद गुफ्तगू करते थे कि जिसने मानवी तरीक़त में दूर दराज का सफ़र तय किया हो और अपनी चश्मे बसीरत से आलम माना व मुजर्रत का मुशाहिदा किया हो। वो अपने अशार में अल्लाह ताला और उसकी ज़ात नीज वजूद के तमाम मरातिब व सतूह में उसकी तजल्लियों की तौसीफ़ के लिए ऐसी ज़बान इस्तेमाल करते हैं कि जो उन मतून के बहुत मुशाबे है कि जिन्हें इरफान के अजीम मशायख ने अपने आसार में इस्तेमाल किया है। अल्लाह ताला न सिर्फ खालिक है बल्कि जैसा कि बुज़ुर्ग उरफा ने कहा है, मबदा वजूद और तमाम तजल्लियात का सरचश्मा भी है। इस दुनिया और कायनात के तमाम दीगर कलमरों में जो भी वजूद के फैज़ से बहरामंद हुआ है वो अल्लाह ताला के अस्मा व सिफ़ात की तजल्ली के सिवा कुछ नहीं है। सामिन, इसके साथ ही प्रोग्राम का वक्त ख़त्म होता है। इजाज़त दीजिए, खुदा हाफिज़।